بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر۔ ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ ہمارے آج کے پروگرام کا موضوع ہے امریکہ میں مالی بحران اور شٹ ڈاؤن جاری۔ اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ جہاں ناظرین، جیسا کہ آپ جانتے ہیں کہ امریکی حکومت کے نئے بجٹ اور حکومتی قرضوں کی سطح میں اضافے کو لے کر وائٹ ہاؤس اور کانگریس کے درمیان مہینوں سے جو محاذ آرائی جاری تھی، اب اس بات پر منتج ہو گئی کہ سرکاری دفاتر، محکموں اور اداروں میں تعطیل کرنا پڑی۔ لاکھوں کی تعداد میں سرکاری ملازمین کو جبری چھٹیوں پر بھیج دیا گیا ہے، انہیں اب تنخواہیں نہیں ملیں گی، اور باراک اوباما نے انتباہ دیا ہے کہ جب تک ان کے مطالبات یعنی بجٹ کی منظوری نہیں ہو جاتی اور قرضوں کی سطح میں اضافے کے سلسلے میں حکومتی مطالبے یا حکومتی درخواست کو منظور نہیں کر لیا جاتا، اس وقت تک وہ کانگریس سے مذاکرات نہیں کریں گے۔ باراک اوباما نے موجودہ بحران کا ذمہ دار ریپبلکن حامی سینیٹروں اور ایوان نمائندگان کے ممبروں کو قرار دیا ہے، اور کہا ہے کہ جو کچھ ہو رہا ہے اس کی ذمہ داری ریپبلکن پر عائد ہوتی ہے۔ اس وقت صورتحال یہ ہے کہ شٹ ڈاؤن اب تیسرے دن میں داخل ہوا چاہتا ہے۔ پورا امریکہ ایک طرح سے کام کاج کے اعتبار سے ٹھپ پڑ چکا ہے۔ سرکاری ملازمین جبرن چھٹیوں پر بیٹھے ہوئے ہیں، یہاں تک کہ تفریحی مقامات بھی بند پڑے ہوئے ہیں۔ عوام ہاتھ پر ہاتھ دھرے بیٹھے سوچ رہے ہیں کہ اب کیا ہوگا، تب کیا ہوگا۔ صورتحال ایک گومگو کی کیفیت میں مبتلا ہے، اور یہ صورتحال جیسا کہ باراک اوباما نے کہا کہ جب تک ہمارے مطالبات یا حکومتی درخواست منظور نہیں کی جاتی، اس وقت تک ہم کانگریس سے مذاکرات نہیں کریں گے، اور کانگریس بھی اپنے موقف سے پیچھے ہٹنے کو تیار نہیں، تو کیا بنے گی صورتحال؟ اس طرح کے اور سارے سوالات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے اپنے آج کے اس پروگرام میں، مگر ہمارے ساتھیوں نے یہاں پر ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں، پھر آپ کی خدمت میں اور اپنے معزز مہمانوں کی خدمت میں حاضر ہوتے ہیں۔
امریکی پارلیمنٹ میں بجٹ کے مسئلے پر جاری تعطل کے نتیجے میں امریکی فیڈرل ادارے شٹ ڈاؤن کے بحران سے دوچار ہو گئے ہیں، اور اس کے نتیجے میں 800,000 سے زائد ملازمین کو بلا تنخواہ جبری چھٹی پر بھیج دیا گیا۔ جبکہ یہ صورتحال جاری رہی تو مزید 1,000,000 ملازمین اس کی لپیٹ میں آ سکتے ہیں۔ امریکہ میں وفاقی حکومت کی سرگرمیاں پیر اور منگل کی درمیانی شب اس وقت جزوی طور پر معطل ہو گئیں جب حزب اختلاف کی اکثریت والے ایوان نمائندگان سے آئندہ مالی سال کا بجٹ منظور نہ ہونے کے بعد وائٹ ہاؤس نے کچھ وفاقی محکموں کو کام بند کرنے کے احکامات جاری کیے۔ منگل کو باراک اوباما نے شٹ ڈاؤن کا ذمہ دار ریپبلکن جماعت کو ٹھہراتے ہوئے کہا کہ ایوان نمائندگان میں ایک جماعت کے ایک گروہ کی وجہ سے شٹ ڈاؤن ہوا ہے، کیونکہ انہیں ایک قانون پسند نہیں آیا۔ امریکی صدر نے کہا کہ ریپبلکن جماعت ہیلتھ کیئر پر تاوان کا مطالبہ کر رہی ہے، لیکن اس پر سمجھوتا نہیں کیا جائے گا۔ امریکی مالی سال 30 ستمبر کی رات واشنگٹن کے مقامی وقت کے مطابق رات 12 بجے ختم ہوا، اور اس سے قبل حکومت کے لیے اخراجات کے بل سے متعلق ایک نئی پالیسی کی منظوری ضروری تھی، لیکن حکومت اور حزب اختلاف کسی معاہدے پر نہ پہنچ سکے اور غیر اہم سرکاری سروسز بند کرنے کے احکامات دے دیے گئے۔ بجٹ کی منظوری میں رکاوٹ امریکی صدر باراک اوباما کے ہیلتھ کیئر پلان پر حزب اختلاف اور حکومت میں اختلافات ہیں۔ جماعت نے بجٹ کی منظوری کے لیے اس قانون کے نفاذ میں کم از کم ایک برس تاخیر کی شرط رکھی تھی، جو حکومت نے نامنظور کر دی۔ اس صورتحال سے ملکی معیشت کو جو پہلے ہی سنگین بحران سے دوچار ہے اور بھی نقصان پہنچ رہا ہے۔ ماہرین کا کہنا ہے کہ امریکہ میں جی ڈی پی کا 21% حصہ امریکی حکومت کے ہاتھ میں ہوتا ہے، اور اس شٹ ڈاؤن سے اس پر بھی گہرا اثر پڑے گا۔ ادھر نیشنل انٹیلیجنس کے ڈائریکٹر جیمز کیلیپر نے ایک پارلیمانی کمیٹی کمیٹی کو بتایا کہ 70% خفیہ سروس ملازمین کو جبری چھٹی پر بھیج دیا گیا ہے۔ کلیپر نے کہا کہ ان کے ملازمین کا حوصلہ پست ہے۔ کلیپر کا کہنا تھا کہ اس شٹ ڈاؤن کی وجہ سے ہماری افواج، سفارتکار اور پالیسی ساز متاثر ہو رہے ہیں، اور اس طرح کے حالات میں ہر گزرتے دن کے ساتھ یہ خطرہ بڑھ رہا ہے۔ کلیپر نے ممبران پارلیمنٹ کو آگاہ کرتے ہوئے کہا کہ ملازمین کو تنخواہ نہ دینا، زبردستی چھٹی پر بھیجنا دراصل انہیں معاشی پریشانیوں میں مبتلا کرنا ہے، اور یہ غیر ملکی خفیہ اداروں کے لیے انتہائی مفید ہے۔ دراصل ایک اہم جرنلسٹ گورڈن ڈیف نے کہا کہ اسرائیلی لابی امریکہ میں سرکاری دفاتر کے بند ہونے کی ذمہ دار ہے۔ گورڈن ڈیف نے پریس ٹی وی سے گفتگو میں کہا کہ شام کے معاملے میں امریکہ کی پسپائی اور ایران کے تعلق سے اسرائیل کو نظر انداز کرنے کی وجہ سے اسرائیلی لابی نے کانگریس کو مجبور کیا ہے کہ وہ اپنے اختیارات سے امریکی حکومت کو تعطل کا شکار بنا دے۔
جی ہاں ناظرین، اب سے چند گھنٹوں کے بعد امریکہ کا شٹ ڈاؤن تیسرے دن میں داخل ہو جائے گا۔ دو روز سے سرکاری ملازمین جبری چھٹیوں پر اپنے گھروں میں بیٹھے ہوئے ہیں۔ جیسا کہ میں نے عرض کیا کہ تفریحی مقامات اور پارک بھی بند پڑے ہیں، تو یہ بیچارے جائیں تو جائیں کہاں، اور ان کا مستقبل کیا ہوگا اگر یہ صورتحال اسی طریقے کی جاری رہی۔ اب چلتے ہیں سیدھے اسلام آباد اسٹوڈیو، جہاں پر موجود ہیں پاکستان کی انتہائی سرکردہ صحافی اور طرز نگار جناب جاوید صدیق صاحب۔ السلام علیکم جناب۔
وعلیکم السلام۔
جاوید صدیق صاحب، کیا ہیلتھ اسکیم اوباما کیئر ریپبلکن کے لیے اتنی اہم ہو گئی ہے کہ انہوں نے پورے ملک کو داؤں پر لگا دیا ہے اور بجٹ منظور کرنے سے انکار کر دیا ہے؟ کون حق بجانب ہے؟
دیکھیے، میں سمجھتا ہوں کہ بظاہر یہ ایک انہوں نے ایک سیاسی اس کو رنگ دینے کی کوشش کی ہے کہ اوباما کیئر پلان جو ہے اس کی انہوں نے منظوری نہیں دی، اور اس کا ایک تنازع آپ کو پتہ ہے، اس کا پورا ایک پس منظر ہے، پوری تاریخ ہے، ایک تنازع چل رہا ہے، اور اس کے بعد ایسے موقع پہ جبکہ بجٹ پاس ہونا ہے، اور اس کے علاوہ اس کا تعلق جو ہے وہ فیڈریشن کی یعنی امریکی فیڈریشن کے چلانے سے متعلق ہے، اس کو فنڈز فراہم کرنا، اس کو مالی امداد فراہم کرنا ہوتا ہے، اس وقت عین موقع پہ آ کے اس کو مسترد کر دینا جو ہے یہ ایک بہت بڑے کرائسس کا سبب بنا ہے۔ لیکن میں یہ سمجھتا ہوں کہ بظاہر تو یہ سیاست نظر آتی ہے، جس طرح صدر اوباما کہہ رہے ہیں کہ انہوں نے اس کا سارا الزام جو ہے وہ ریپبلکنز اور ٹی پارٹی جسے کہتے ہیں اس کے اوپر دھر دیا ہے، لیکن میں یہ سمجھتا ہوں کہ اس میں اور بھی کئی فیکٹرز ہیں، اور اس میں جو بد انتظامی ہے، اور خاص طور پر میں یہ سمجھتا ہوں کہ جو آپ کی رپورٹ چلی ہے جس میں کہا گیا کہ اسرائیل نے اس میں، چونکہ امریکہ کا سارا مالیاتی نظام ہی اسرائیل کے ہاتھ میں ہے، ان کے بینکاروں کے ہاتھ میں ہے، یہودی بینکار اس سارے نظام کو چلاتے ہیں، اس کو مینیپولیٹ کرتے ہیں، اس کی ڈوریاں جو ہیں وہ ہلاتے ہیں، تو انہوں نے صدر اوباما کو اور جو انہوں نے ایرانی صدر کے ساتھ فون پہ بات کی، یا انہوں نے یہ عندیہ دیا کہ وہ ایران کے ساتھ بات چیت کرنے کے لیے تیار ہیں، یا وہ شام پہ حملے سے پیچھے ہٹے، یا ان کی کئی اور پالیسیاں ان کو ناپسند آئی ہوں گی اور جس کی وجہ سے انہوں نے یہ کیا ہے۔
لیکن جاوید صدیق صاحب،
یہ جو کرائسس ہے اس کے پیچھے سیاست ہے، اور اس کے پیچھے
جاوید صدیق صاحب، لیکن یہ محاذ آرائی تو کئی مہینے سے جاری ہے جاوید صدیق صاحب، کہ ریپبلکن کہہ رہے ہیں کہ آپ اوباما کیئر اسکیم کو جو ملتوی کریں، یہ بجٹ کی منظوری ہے نامنظوری تو کئی مہینوں سے جاری ہے، وقتی طور پر جو انہوں نے پاس بھی کر دیا تھا، پھر 30 ستمبر کو آ کے یہ مسئلہ اٹک گیا۔
جی، میں یہ سمجھتا ہوں کہ انہوں نے خام خواہ ایک بہانہ کھڑا کیا ہے اس کو امبیرس کرنے کے لیے اوباما کی ایڈمنسٹریشن کو، اور اس کے علاوہ جیسے میں نے آپ کو بتایا کہ وہ خفا ہے وہ لابی اوباما کی کچھ پالیسیوں سے شاید، جس کی وجہ سے یہ کیا گیا ہے۔ میں یہ سمجھتا ہوں جی کہ امریکہ کے اوپر جو افتاد پڑی ہوئی ہے وہ اس کی ان کارستانیوں کی وجہ سے ہے جو دنیا بھر میں آپ دیکھ لیں انہوں نے کیا پالیسیز اختیار کی ہوئی ہیں، افغانستان میں دیکھ لیں، اور اس کے علاوہ آپ باقی دنیا کے خطوں میں دیکھ لیں، انہوں نے جو پالیسیز اختیار کی ہوئی ہیں، انہوں نے جنگیں چھیڑی ہوئی ہیں، اور وہ ڈرون حملے کر رہے ہیں، اور ارب ہا روپیہ امریکیوں کا جو ہے قوم کا وہ بہا رہے ہیں، اور جہاں پہ ضرورت نہیں ہے وہاں پہ وہ اپنی فوجوں کو الجھا رہے ہیں اور جنگوں کو طول دیتے آ رہے ہیں، جس کی وجہ سے ایک بہت بڑا اثر پڑا ہے امریکی معیشت کے اوپر، اور امریکی معیشت ویسے بھی دباؤ کا شکار ہے، اور میں یہ سمجھتا ہوں کہ ان جو پالیسیاں ان کی گلوبل پالیسیز خاص طور پر مڈل ایسٹ کے اندر ایران کے ساتھ جو خواہ مخواہ تنازع کھڑا کیا ہوا ہے، افغانستان میں آپ دیکھ لیں، پاکستان کے شمالی علاقوں میں خاص طور پر افغانستان کے ساتھ جو بارڈر ہے اس کے اوپر جو ڈرون حملے کر رہے ہیں اور کہتے ہیں کہ حالانکہ پاکستان نے وہاں پہ احتجاج کیا یونائیٹڈ نیشنز میں ہمارے وزیر اعظم نے کہ یہ بند کیے جائیں، اور اس کے ساتھ ہی اگلے دو دن مسلسل شمالی وزیرستان میں انہوں نے ڈرون حملے کیے اور وہ بڑے ہر طرح، اور شام پہ وہ حملے کی تیاری کر رہے تھے، اور جہاں بھی ان کو موقع ملتا ہے وہ ایک جنگ چھیڑ دیتے ہیں، نیا جنگی محاذ کھڑا کر دیتے ہیں، اور ان جنگی جو کاروائیاں ہیں اور ایڈونچرز ہیں ان کے اوپر ان کا خربوں ڈالر جو ہے وہ خرچہ آ چکا ہے۔ اس سے پہلے انہوں نے بلا جواز عراق کے اوپر حملہ کیا اور عراقی ساری معیشت جو ہے اس کو تباہ کر کے رکھ دیا، افغانستان کو انہوں نے تباہ و برباد کر کے رکھ دیا، اور جو بھی مسلمان ملک ان کے سامنے جھکتا نہیں ہے یا ان کی پالیسیوں کو نہیں تسلیم کرتے تھا اس پہ وہ چڑھ دوڑتے ہیں، وہاں پہ اربوں ڈالر ان کے خرچ ہوتے ہیں۔ تو یہ میں سمجھتا ہوں کہ ان کی معیشت جو ہے اس کی قیمت دے رہی ہے، اور اس کے علاوہ ان کی جو انٹرنل پالیٹکس ہے وہ بھی اس میں کار فرما ہے، لیکن اس وقت جو یہ سب کچھ ہوا ہے میں سمجھتا ہوں کہ اس کے پیچھے کوئی سازش ہے، اور اس سازش میں یہ ہے کہ یہودی لابی جو ہے وہ یہی چاہ رہی کہ ایران کے ساتھ کوئی ان کی بات چیت ہو، ایران کے ساتھ جو ایٹمی تنازع ہے وہ طے ہو، یا یہ کہ شام کا مسئلہ جو ہے وہ طے ہو جائے بات چیت کے ذریعے، مذاکرات کے ذریعے۔ تو انہوں نے اوباما کو ایک طرح سے ایمبیرس کیا ہے، اس کو شرمندہ کیا ہے، اس کی پوزیشن جو ہے اس کو خراب کرنے کی کوشش کی ہے، اور اس کو ایک دھچکا لگایا ہے۔
جی بہت شکریہ، میں پھر آ جاؤں گا۔
اوباما دوبارہ الیکٹ نہیں ہو سکتے، تیسری مرتبہ تو کوئی بھی صدر الیکٹ نہیں ہو سکتا، لیکن وہ اوباما کو نیچا دکھانے کے لیے اس طرح کی جو پیچھے سے ڈوریاں جو ہیں وہ ہلا رہے ہیں۔
جی بہت شکریہ۔ ناظرین اب چلتے ہیں سیدھے دہلی اسٹوڈیو، جہاں پر موجود ہیں ہندوستان کے انتہائی سرکردہ اور سینئر صحافی سوربھ کمار شاہی صاحب۔ آداب عرض جناب۔
آداب عرض
جی۔ سوربھ کمار شاہی صاحب، میں نے ایک سوال کیا تھا جاوید صدیق صاحب سے، وہ یہ کہ کیا اوباما کیئر ہیلتھ پلان جو ہے وہ ریپبلکن کے لیے اتنا اہم ہے سیاسی اعتبار سے کہ انہوں نے پورے ملک کو داؤں پر لگا دیا، اور تیسرے دن میں اب جو شٹ ڈاؤن جو داخل ہوا چاہتا ہے اور پورا امریکہ ایک طرح سے ٹھپ پڑا ہوا ہے، کیا یہ اتنی بڑی قیمت ادا کی جا سکتی ہے اوباما کیئر پلان کے مقابلے میں؟
دیکھیں، ریپبلکن اولڈ گارڈز جو ہیں، جو پرانے ممبر ہیں ریپبلکن پارٹی کے، وہ اوباما کیئر سے بہت پریشان ہیں۔ وہ ایک پریشانی اس لیے بھی ہے کہ وہ ایک طریقے سے ڈر گئے ہیں ڈیموگرافک اس کا کیا امپیکٹ پڑے گا۔ آپ دیکھیں، اگر آپ امریکہ کے ڈیموگرافک ڈویژن کو دیکھیں تو آپ پائیں گے کہ اس کا جو ساؤتھ کا علاقہ ہے وہاں جو وائٹس اور جو میکسیکنس ہیں، اس میکسیکن میں نے کہنے کا مطلب ہے کہ لیٹینو جو اسپینش اسپیکنگ پاپولیشن ہے، اس میں ایک بڑا طبقہ جو ہے وہ ان کو سپورٹ کرتا رہا ہے۔ جب آپ الیکٹورل میپ دیکھیں گے یو ایس کا تو آپ پائیں گے کہ مڈ ویسٹ کے جو اسٹیٹس ہیں وہاں ریپبلکنس کا دبدبہ رہتا ہے، جس میں اوکلاہوما، ٹیکسس اور اس کے آس پاس کے جو علاقے ہیں، جارجیا اور یہ سب جو علاقے ہیں۔ اب اس سے یہ ہو رہا ہے کہ یہ وہ علاقے ہیں جہاں پہ ریلیجیسلی بڑے فنڈامنٹلسٹ لوگ رہتے ہیں، یعنی وہ ریلیجن کو یوز کر کے اور کوشش کرتے ہیں کہ یہ لوگ ان کو ووٹ کرتے رہیں، جو سوشل ایشوز ہیں ان کو اٹھاتے رہیں۔ اوباما کیئر ایک، اگر آپ اس کو ایکسپلین کر کے دیکھیں بہت اندر جا کے اس میں، تو بہت ہی پریکٹیکل ایک اپروچ ہے، جس میں ایسے بہت سارے لوگ جنہیں کی نصیب نہیں ہو پاتی تھی میڈیکل کیئر۔ آپ کو پتا ہے امریکہ میں میڈیکل کیئر بہت مہنگا ہے، اوور دا کاؤنٹر ڈرگس اویلیبل وہاں پہ نہیں ہوتے، تو اوور دا کاؤنٹر ڈرگس اویلیبل ہو جائیں گے بہت سارے، اور پھر اس میں جو غریب ہیں ان کو بہت ساری چیزیں ملے گی۔ تو ایک بہت بڑا طبقہ جو ان لیٹینو ووٹرز کا ہے اور جو یہ وائٹ ووٹرز جو سدرن اسٹیٹ میں رہتے ہیں، وہ ٹوٹ کے ان کا وہ ہو سکتا ہے کہ وہ ڈیموکریٹک پارٹی کو سپورٹ، وہ ان کو سپورٹ جو ہے پرووائڈ کرنے لگے۔ یہ بات جو ہے بالکل ان کو صحیح نہیں لگ رہی ریپبلکنس کو، اور کہیں نہ کہیں ان کو یہ لگتا ہے کہ اس کو ہم نہ اپنے ہاتھ سے نکلنے دیں، ایک بہت بڑا بیس ہمارے ہاتھ سے نکل جائے گا۔ تو ایک ڈر جو ہے، خوف جو ہے وہاں پر صاف ان کو دکھ رہا ہے، اور اس کو جو ہے وہ اس لیے ڈیلے کرنے کی کوشش کر رہے ہیں۔ لیکن اب دیکھیں، ان کے لیے کیچ 22 سچویشن ہے۔ जो डिले हो रही है उसमें जो भी सर्वे आ रही है उसमें लोगों से पूछा जा रहा है कि जी ये शटडाउन के लिए कौन जिम्मेदार है, तो मेजॉरिटी जो है वो कह रही है कि रिपब्लिकन जिम्मेदार है। तो अगर वो शटडाउन नहीं करते हैं, ओबामा केयर पास हो जाता है, पास तो ही गया मतलब वो इंप्लीमेंट हो जाता है अगर, तो भी उनको दिक्कत है। अगर वो इस शटडाउन को कंटिन्यू करते हैं, अब देखें अगर आपने ग्रेजुअली उनको देखा होगा तो पिछले 7 दिनों में वो अपने पोजीशन से डाउनग्रेड हो रहे हैं। पहले उन्होंने कहा कि जी हम बजट बिल्कुल पास ही नहीं करेंगे ओबामा केयर के लिए, फिर उन्होंने कहा कि जी पास करेंगे लेकिन 1 साल बाद पास करेंगे, फिर वो कह रहे हैं कि जी 1 साल बाद नहीं पास करेंगे, कुछ हिस्सों को अभी पास करेंगे, कुछ हिस्सों को 6 महीने बाद पास करेंगे। अब ओबामा जो है, प्रेसिडेंट ओबामा का यहाँ एक अपर हैंड दिख रहा है, तो वो चाहते हैं कि ये ऐसे ही वो बैक ट्रैक करते करते उनकी चीज जो है पास हो जाए, और शटडाउन के लिए जो जिम्मेदारी है वो वोटर्स जो है वो रिपब्लिकन पार्टी पे डाले। तो कहीं ना कहीं ये कैच 22 सिचुएशन है, अब उससे कैसे निकलते हैं ये तो आगे देखने वाली बात होगी।
जी जावेद सिद्दीकी साहब, ये वोट बैंक की जो सियासत है, जैसा कि अभी सौरभ कुमार शाही साहब कह रहे थे कि ओबामा केयर की वजह से बहुत से वोटर जो है वो डेमोक्रेट की तरफ आएंगे, और ये बात रिपब्लिकन के लिए नाखुशगवार है और नागवार है। तो जब शटडाउन हो गया इस ओबामा केयर के मसले को लेकर, तो क्या आप नहीं समझते कि जिस चीज़ से रिपब्लिकन डर रहे थे अब वही उनके गले में आ पड़ी कि अब मजीद जो है वोटर्स उनके हाथ से निकल जाएंगे?
जी बिल्कुल, ये अगर जो आप इंटरनल पॉलिटिक्स अमरीका की जो है इस ओबामा केयर के ऊपर, इस बिल के ऊपर एक अरसे से चल रही है, बहुत इस पर डिबेट हुई है, इस पर बड़ी खेचातानी होती रही है, दुनिया भर में ऐसे होता है, लेकिन अमेरिका जो एक सुपर ताकत है, एक सुपर पावर है, उसमें इस तरह की सिचुएशन जो है जहाँ पे मुलाज़मीन, लाखों मुलाज़मीन को तनख्वाह ही ना मिले और उनको छुट्टी पे भेज दिया जाए और वो घर चले जाए, और जैसे आपने कहा कि वहाँ पार्क वीरान हो चुके हैं, रेस्टोरेंट जो हैं वो बंद हो चुके हैं, और एक तरह से मफलूज हो चुका है अमरीका, और ये शायद पहली मरतबा अमरीका की तारीख में इस तरह का वाक़या रुनमा हुआ है। तो मैं ये समझता हूँ कि कोई ना कोई कहीं ना कहीं रिपब्लिकन्स जो हैं, ये अगर उनको सियासी धचका लगता है इसकी वजह से, और अगर पब्लिक ओपिनियन अमेरिका की ये कह रही हो कि ये रिपब्लिकन इसके ज़िम्मेदार हैं, तो यकीनन उनको सोचना पड़ेगा कि क्या उनकी ये स्ट्रेटजी या हिकमत अमली जो है ये कामयाब रही है या नहीं। बज़ाहिर लगता है कि वो कामयाब नहीं रही, और ओबामा की जो हिकमत अमली है वो इसमें इस एतबार से बेहतर रही है। लेकिन मैं ये समझता हूँ कि अमेरिका जो है एक तरह से इन तमाम मसाइल जो इंटरनल उसके इकोनॉमिक प्रॉब्लम्स हैं और जो ये खेचातानी हो रही है, ये सिर्फ उसकी दाखली सियासत की जो सियासी कश्मकश है उस तक महदूद नहीं है। इसके को ऊपर इसकी मईशत के ऊपर जो दबाव है वो इसकी ग्लोबल और आलमी पॉलिसियों का भी नतीजा है। अब अगरचे जो एनालिसिस जो आ रहे हैं उसके मुताबिक अमरीका की जो मईशत है वो बेहतर हो रही है, लेकिन मैं ये समझता हूँ कि ये बेहतर होती हुई मईशत भी इनको इनके काम नहीं आ रही, चूँकि ये इतना पैसा जो है आउटफ्लो इसका बहुत ज़्यादा है, बहुत ज़्यादा अखराजात हो रहे हैं, और ख़ास तौर पर जंगों पे इनके जो अखराजात उठ रहे हैं उनकी वजह से इनकी मईशत जो है वैसे भी दबाव का शिकार है। तो मैं ये समझता हूँ कि इनको एक तरफ जहाँ ये अपनी इंटरनल कश्मकश दाखली सियासी कश्मकश में मुबतला है और एक दूसरे को नीचा दिखाने की कोशिश कर रहे हैं, और वोट बैंक जो है उसको कैच करने के लिए और वोटरों को कैच करने के लिए सारी सियासत हो रही है, लेकिन अगर आप अल्टीमेटली एनालिसिस करेंगे तो पता चलेगा कि इनकी ये जो पॉलिसियां हैं जिनकी इन्होंने जो परसू की है, और इन्होंने कांग्रेस ने उनकी मंजूरियाँ भी दी हैं, इसमें रिपब्लिकन भी शामिल हैं, और इन्होंने अरब हा खरब हा डॉलर जो है वो दुनिया के मुख्तलिफ खित्तों में जंग को फ़रोग देने में जंगों पे खर्च किया है, कीमती हथियारों पे की वसूल के लिए और कीमती हथियार बनाने पे खर्च किया है, उसका भी ये एक नतीजा है। तो मैं समझता हूँ कि अब अमेरिका एक ऐसे स्टेज पे पहुँच गया है जहाँ अंग्रेज़ी में कहते हैं कि इसको बहुत ज़्यादा सोल सर्चिंग करनी पड़ेगी, यानी अपना गरेबान में झांक के देखना पड़ेगा कि उनकी ये पॉलिसीज़ जो हैं वो इनको क्या सही अंदाज में दुनिया में इस सुपर पावर को प्रोजेक्ट कर रही हैं या नहीं कर रही, और क्या उनको इनकी क्या कीमत देनी पड़ रही है, जो पॉलिसियां इससे पहले रिपब्लिकन ने, बुश ने, और उसके बाद जो है ओबामा ने, जिनके बारे में देखें उनको नोबेल प्राइज़ दिया गया अमन का, और तवक्को ये की जा रही थी कि वो दुनिया से जंगों को ख़त्म करेंगे, जंगो जदल ख़त्म करेंगे, अपनी फ़ौजें विड्रा करेंगे, और दुनिया में अमन बहाल करेंगे। आपको याद होगा कायरा में यूनिवर्सिटी के अंदर जो इन्होंने स्पीच की थी, जिसमें उन्होंने मुसलमान दुनिया, इस्लामी दुनिया के साथ बेहतर मरासम कायम करने के लिए एक नया अपना एजेंडा पेश किया था, और उसके बाद उन्होंने उस पर यू टर्न लिया और कोई इस्लामी दुनिया के साथ उनके ताल्लुकात बेहतर नहीं हो सके, और उसी तरह का तनाव मौजूद है, मज़ीद पेचीदगियाँ पैदा हो रही हैं। फिर उसके अलावा उन्होंने दुनिया के उन खित्तों में जहाँ आग लगी हुई है, जहाँ ड्रोन हमले हो रहे हैं, जहाँ लोग मारे जा रहे हैं, वहाँ अमन कायम करने की कोई बड़ी कोशिश इन्होंने नहीं की, लेकिन इनको नोबेल प्राइज़ जो है अमन का वो भी मिला हुआ है, उसकी लाज नहीं रखी इन्होंने। तो मैं ये समझता हूँ कि ये जो सारी पॉलिसीज़ अमेरिका का जो मजमुई यानी तकसीम जो है, डिवाइड जो है, उसके राइट और लेफ्ट दोनों तरफ को बहुत गौर करके सोचना होगा कि जो पॉलिसियां वो परसू कर रहे हैं ग्लोबली और आलमी सतह पर, उनका उनकी इनको क्या कीमत जो है वो देना पड़ रही है। तो मैं ये समझता हूं कि ये जो कुछ इस वक्त अमेरिका में हो रहा है, ये भी इन्हीं पॉलिसियों का नतीजा है, अगरचे ये इंटरनल या सियासी जो है कशमकश का ही नतीजा है, लेकिन ओवरऑल अमरीका के ऊपर बहुत बहुत खौफनाक माशी दबाव जो है वो मौजूद है, और इसको रिकवर होने में बहुत वक्त लगेगा। जी
लंदन जहाँ पर टेलीफोन लाइन पर मौजूद हैं, लंदन में बरसगीर के मुमताज़ तर्ज़नगार डॉक्टर इनायतुल्लाह अंद्राबी, अस्सलाम वालेकुम जनाब। जी अंद्राबी साहब, बहुत से मुबसरीन अमेरिका के इस बहरान को जो गुज़िश्ता 3 दिन से शुरू हुआ है एक ख़तरनाक सुनामी का नाम दे रहे हैं, और बहुत से मुबसरीन का ये कहना है कि मगरिब की जो माली मंडियां हैं ये सुनामी उनको भी बहा कर ले जा सकती है। मगरिब में क्या तासुर है अमेरिका के इस बहरान के ताल्लुक से?
जी यहाँ इस बारे में काफ़ी तश्वीश पाई जाती है, और है भी ये एक काबिल तश्वीश बात है, जैसे कि इस इतनी बड़ी हुकूमत का शटडाउन होना ये कोई मामूली बात नहीं है, लिहाजा इस पर बहुत ज्यादा तश्वीश यहाँ पाई जाती है, और इस बारे में जो है ना बहुत ही जो जो हमें असल में जो बुनियादी बात जो समझने की है इस ताल्लुक से, वो ओवरऑल मजमूई तौर पर जो है इस वक्त मगरिब में एक पॉलिटिकल क्राइसिस पाया जा रहा है, अमेरिका में भी दूसरी जगहों पर भी, और इसकी इसकी वजह यही पॉलिसियां हैं जो ये लोग काफी वक्त से अपना रहे हैं, और यानी अपना लाइफस्टाइल बहुत ऊपर किया है, बहुत ज्यादा खर्च करते हैं, और दूसरों के वसाइल पे इनकी नजर है, दूसरों के वसाइल का इस्तेमाल कर रहे हैं, तो अब क्योंकि अब उसमें एक रेजिस्टेंस पैदा हो रही है, पिछले 30-35 साल से जो ईरान का एक मौकफ, इस्लामी मौकफ जो सामने आया है, उससे ओवरऑल दुनिया में इस हेजमनी के खिलाफ जो रेजिस्टेंस पैदा हुई है, अब वो ऑक्यूपाई स्ट्रीट मूवमेंट, ऑक्यूपाई मूवमेंट्स को ले लें आप, या आप हमारे अरब दुनिया में जो मूवमेंट्स हैं, ओवरऑल जो एक रेजिस्टेंस पैदा हुई है, तो उससे काफी उसमें डेंट पैदा हो गया है, इनका जो एक वन वे ट्रैफिक चल रहा था इस्तेमाल का, उसमें डेंट पैदा हुआ है, और उससे दाखिली तौर पर कई प्रॉब्लम पैदा हुई हैं, और एक हलचल और एक अनरेस्ट पैदा हुआ है अमेरिका में भी जो हो रहा है, ये एक अनरेस्ट की बात है, एक बिल्कुल एक बेचैनी की बात है, वरना मसला तो बस ओबामा ने हेल्थ केयर के ताल्लुक से एक थोड़ा सा एक इस्लाही प्रोग्राम शुरू करना चाहा वहाँ, और वो भी बहुत बहुत एम्बिशियस नहीं, बहुत एक मामूली जरा जिससे वहाँ कोई कुछ लोगों को सहूलत पहुंचती, जिससे कि वहाँ हेल्थ केयर का मसला बहुत ही प्राइमरी है लोग, और वहाँ आपको शायद हैरानी होगी कि ये जो इन्फेंट मोर्टेलिटी जिसको हम कहते हैं, छोटे बच्चों का, नवजात बच्चों का मर जाना, ये तो बहुत ही देहातों में और बहुत ही अनडेवलप्ड जगहों पे होता है, लेकिन इसकी रेट अमेरिका में बहुत ज्यादा है, इससे कि हेल्थ केयर ही अवेलेबल नहीं है, तो अब ओबामा ने थोड़ा सा वो हेल्थ केयर के ताल्लुक से, और उससे पहले क्लिंटन ने भी शुरू किया था, यानी डेमोक्रेट्स के एजेंडा में है ये कि वो हेल्थ केयर के बारे में कुछ कर सके, लेकिन वहाँ कुछ कोई मानता ही नहीं है, और वो गवर्नमेंट शटडाउन तैयार है।
جی بہت شکریہ، آپ ٹیلی فون لائن پر رہیے گا اندرابی صاحب، میں پھر حاضر ہوں گا آپ کی خدمت میں۔ سورب کمار شاہی صاحب، میں یہ مالی منڈیوں کے تعلق سے بھی یہ ایک سوال آپ سے اور کرنا چاہوں گا کہ کہا یہ جا رہا ہے کہ یہ انتہائی خطرناک اور مہلک سونامی ہے جو امریکہ سے اٹھا ہے، تو میں یہ پوچھنا چاہوں گا، یہ تو مغرب اور یورپ کی بات ہو رہی ہے، اپنی ایشیائی ممالک جیسے کوریا ہوئے، جنوبی کوریا یا جاپان، جنہوں نے اپنی معاشی حیثیت کو امریکہ کی معیشت سے وابستہ کر رکھا ہے، ان کا کیا بنے گا اگر یہ صورتحال جاری رہتی تو؟
دیکھیں، اب پورے امریکہ کے جی ڈی پی کا آلموسٹ 21 سے 22% جو ہے وہ سینٹرل جو فیڈرل گورنمنٹ ہے اس کے پاس ہوتی ہے۔ اب یہ 21-22% جی ڈی پی جو ہے وہ کہیں نہ کہیں افیکٹ کرے گا جو یہ شٹ ڈاؤن جتنے دنوں چلے گی۔ ایک جو کیلکولیشن ابھی لگایا جا رہا ہے اس سے کہا جا رہا ہے کہ ایوری ویک، ہر ہفتے جو ہے وہ 0.3% کا لاس جو ٹوٹل جی ڈی پی کا ہوگا۔ اب آپ اس کو اس طرح سے دیکھیں کہ اگر یہ جی ڈی پی لاس ہوتا ہے تو یہ سیلریز جن کی بند ہوئی، جن امپلائیز کی، ان کی پرچیزنگ پاور گھٹے گی۔ آپ کو پتا ہے کہ امریکہ ایسی سوسائٹی ہے جہاں سیونگ بہت کم ہوتی ہے، یعنی اسپین تھرپ سوسائٹی ہے، جو کماتے ہیں وہ خرچ کرتے ہیں۔ تو اگر یہ فرض کریں کہ 3 سپتاہ کے لیے بھی یہ شٹ ڈاؤن ہوتا ہے، یا 2 سپتاہ کے لیے بھی شٹ ڈاؤن اگر ہوتا ہے، کنٹینیو ہوتی ہے اگر شٹ ڈاؤن، تو اسپینڈنگ کیپیسٹی جو 2 ملین امپلائیز کا ہے وہ تو ختم ہو گئی، کیونکہ سیونگ تو وہاں پہ بالکل ہوتی نہیں ہے۔ تو جو چیز وہ پرچیز کرنا چاہیں گے، اور آپ دیکھیں امریکہ میں بھی یہ ایک سیزن ابھی جو ان کا ایک کہہ لیں فیسٹیو سیزن آنے والا، کیونکہ تھینکس گیونگ وہاں پہ بہت بڑا سیزن ہوتا ہے، ہیلووین وہاں پہ بہت بڑا ایک آپ کہہ لیں کہ فیسٹیول ہوتا ہے جس میں کہ لوگ پرچیز کرتے ہیں، یعنی ایک میسیو اماؤنٹ جو ان کے پرچیزنگ کا ہوتا ہے وہ اکتوبر اور نومبر میں وہ کرتے ہیں، کرسمس سے پہلے۔ تو اگر جو یہ جو ہم بات کر رہے ہیں 2 ملین امپلائیز کی، اگر یہ 2 ملین امپلائیز کے پاس پیسہ نہیں ہوگا تو وہ چیزیں کہاں سے خریدیں گے؟ وہ نہیں خریدیں گے۔ اوبویسلی جب نہیں خریدیں گے تو ڈیمانڈ جو ہے وہ مینوفیکچرڈ گڈ کی کم ہوگی۔ مینوفیکچرڈ گڈس جو ہیں وہ موسٹلی کہاں سے آتی ہے؟ وہ چائنا سے آ رہی ہے، ساؤتھ ایشیا سے آ رہی ہے، یا ساؤتھ ایسٹ ایشیا کے جو ممالک ہیں یہاں سے مینوفیکچرنگ کے گڈس جو ہے میسیولی سپلائی ہوتی ہے۔ تو اگر ان کے سب سے فیسٹیو سیزن میں اگر وہ سپلائی جو ہے وہ افیکٹ ہوتا ہے، یعنی سپلائی افیکٹ ہوتی ہے کیونکہ ڈیمانڈ کم ہے، ڈیمانڈ کم ہوتی ہے اور سپلائی افیکٹ ہوتا ہے، تو ان کے وہ ایک سال بھر کے ایک بجٹ کو جو ہے وہ کہیں نہ کہیں پر اٹیک کرتا ہے۔ اب اس کو اس طرح سے سمجھیں کہ فرض کریں کہ پاکستان میں عید کے وقت اگر اس طرح کی کچھ بات ہو جائے، یا آپ فرض کریں کہ ہندوستان میں دیوالی کے وقت اگر کسی کو سیلری نہ ملے، تو پرچیزنگ پاور کہاں جائے گی؟ پرچیزنگ پاور ختم ہوگی، اور اس سے کہیں نہ کہیں پروڈیوسرز کو جو ہے وہ افیکٹ، مینوفیکچررز کو افیکٹ کرے گی۔ تو اور یہ جو مینوفیکچررز ہیں وہ میسیولی، آپ دیکھیں ٹیکسٹائل انڈسٹری، ان کی بہت بڑی جو سپلائرز ہیں وہ پاکستان، انڈیا، بنگلہ دیش سے جاتی ہے، جو اور باقی مینوفیکچرنگ گڈ، الیکٹرانکس گڈز ہیں وہ ان کے چائنا سے جاتی ہے، اور بھی بہت ٹیکنالوجیکل چیزیں جو ہیں وہ جاپان اور کوریا سے جاتی ہیں، ساؤتھ ایسٹ ایشیا بھی ایک بہت بڑا مینوفیکچرنگ گڈس کا بہت بڑا ایک اڈا ہے، اسپیشلی تھائی لینڈ اور تائیوان بھی۔ تو ان سب میں ڈیمانڈز جو ہیں وہ جو سال میں سب سے میسو ڈیمانڈ آتی ہے، اس کی ڈاؤن فال اگر ہوگی تو کہیں نہ کہیں سپلائی پہ اثر کرے گا، اور وہ بہت ہی خطرناک ہے۔
جی بہت شکریہ جاوید صدیق صاحب، بارک اوباما نے اپنے بیان میں ریپبلکن پر الزام لگایا کہ انہوں نے ایک آئیڈیولوجیکل کرسیڈ چھیڑنے کی کوشش کی ہے، یہ نظریاتی کرسیڈ کا الزام لگانا کتنی گہرائی کا پتہ دیتا ہے کہ ان دونوں پارٹیوں میں کتنا گہرا اختلاف ہے؟
دیکھیں، یہ جو جب الگور اور بش کا الیکشن ہو رہا تھا تب بھی یہ ایشو اٹھا تھا، اور اس وقت بھی یہ نظریاتی جو بود ہے یا نظریاتی اختلاف ہے اس پہ بات ضرور ہوئی تھی، لیکن اس وقت یہ دب گیا تھا۔ اب اوباما کے دور میں آ کے پھر یہ بات شروع ہوئی ہے، اور کوشش کی جا رہی ہے، یعنی کہا یہ جا رہا ہے کہ جو ریلیجیس گروپس ہیں یا جو جس کو بائبل بیلٹ کہا جاتا ہے امریکہ میں، وہ لوگ یا جو چرچ سے وابستہ لوگ یا ایک ایکسٹریم ریلیجس ویو رکھتے ہیں امریکہ کے اندر کرسچنز، وہ شاید ریپبلیکنز کے پیچھے ہیں، اور ذرا جو تھوڑے لبرل لوگ ہیں وہ ڈیموکریٹس کے ساتھ ہیں۔ یہ ایک بحث چلتی رہی ہے وہاں پہ، لیکن میں یہ سمجھتا ہوں کہ اگر آپ پچھلی ایک دہائی کو دیکھیں تو امریکہ کی بدقسمتیاں جو ہیں اس دہائی میں بڑھتی رہی ہیں، ایک خاص طور پر اس کی معاشی جو مس فارچونز ہیں وہ بڑھتی رہی ہیں۔ आपने देखा कि एक बहुत बड़ा क्राइसिस आया था अमेरिका में, जिसके नतीजे में ये अरबा खरबा डॉलर के बेल आउट पैकेजेस लेके आते रहे। कभी एक कंपनी डूब रही है, कभी दूसरी कंपनी डूब रही है, कोई एक बैंक डूब रहा है, दूसरा बैंक डूब रहा है। तो इनका बल्कि वहाँ पे तो ये आपको पता है कि चंद साल पहले ये डिबेट चल पड़ी थी कि एंड ऑफ कैपिटलिज्म। इनके खुद जो दानिश्वर हैं और मईशत दाँ हैं, उन्होंने लिखा कि जिस तरह के कम्युनिज्म का दौर ख़त्म हुआ और कम्युनिज्म का डिमाइस हुआ और उसकी जो मौत वाक़ आई, बिल्कुल उसी तरह कैपिटलिज्म भी है जो है वो मर रहा है। उसका इफ़ेक्ट यूरोप पे भी हुआ। तो मैं ये समझता हूँ कि इनको बहुत अब सोच समझ कर बात करनी चाहिए अपनी इस सारी गलतियाँ, जो गलत पॉलिसियाँ हैं इनकी। एक तो ये एक्सप्लॉयट करते हैं गरीब मुल्कों को और उन मुल्कों को जिनके मिसाल के तौर पे मुसलमान मालिक भी उनमें शामिल है, उनके तेल और तवानाई के ज़राए के ऊपर इनकी नज़र है, जहाँ कहीं इनकी पहुँच है वो उसको एक्सप्लॉयट करते हैं अपनी तरक्की के लिए। दूसरी तरफ ये है कि नाइंसाफियों की पॉलिसियाँ जो हैं दुनिया भर में ये चला रहे हैं। और मैंने जैसे पहले अर्ज़ किया था, मुसलमान मुल्कों को ख़ास तौर पर इन्होंने टारगेट बनाया, उसमें ईरान भी शामिल है, उसमें सीरिया भी शामिल है, उसमें पाकिस्तान भी है, उसमें मैं समझता हूँ कि अफ़गानिस्तान है, उससे पहले इराक़ था, और खुदा जाने इनके रडार पर और कौन कौन से इस्लामी ममालिक हैं। तो मैं समझता हूँ कि इनको अपनी इन पॉलिसियों को यूरोप को भी और अमेरिका को असर नो इनका जायज़ा लेना चाहिए कि इनकी मईशतें जो है और इनकी जो इकॉनमीज़ हैं वो उनके डाउनफॉल की वजह क्या है। और ये खाम खा इतने एक्सपेंडिचर खड़े कर रहे हैं और नए असलहे ख़रीद रहे हैं और नई जो असला मोहलक असला बना रहे हैं, उसकी क्या ज़रूरत है? ये पीस की तरफ क्यों नहीं जाते? और ये जो ममालिक जिन्होंने ख़ास तौर पर अभी ईरान में जो इंतखाबात हुए हैं, उसके बाद एक अपॉर्चुनिटी है कि मुज़ाकरात के ज़रिए इस कशीदगी को ख़त्म किया जाए, वो अपॉर्चुनिटी ये ज़ाया कर रहे हैं। इसी तरह जहाँ कहीं कोई मौका पैदा होता है कि जहाँ बातचीत के ज़रिए मुज़ाकरात के ज़रिए मसाइल हल होने हो सकते हैं, इम्कानात हैं, वो इनको ज़ाया कर देते हैं और वहाँ वो जंग और जंगो जदल शुरू कर देते हैं। तो इससे भी जो है ना आलमी मईशत जो है, अभी जो हमारे दोस्त दिल्ली से बात कर रहे थे कि जो एक्सपोर्टर कंट्रीज़ हैं, जिसमें पाकिस्तान भी हो सकता है, हिंदुस्तान भी है, दूसरे मालिक हैं, चाइना भी है, वो इससे मुतासर होंगे। तो इनकी इस सारी पॉलिसी की वजह से जो इन्होंने एक बहुत बड़ा गर्दाब पैदा किया है, उसके नतीजे में दूसरे जो ममालिक हैं उनकी मईशतें भी जो हैं वो मुतासर हो रही हैं और मनफी अंदाज से मुतासर हो रही हैं। तो मैं ये समझता हूँ कि इनको बैठ के सोचना चाहिए कि ये अपनी कौम के लिए भी मसाइल पैदा कर रहे हैं, उनकी भी एक सुबकी करवा रहे हैं, बेइज्जती करवा रहे हैं अपनी जो एक सुपर ताकत है, और दूसरी दुनिया का अमन और सुकून जो है और उनकी मईशत जो है उसको भी ये तबाह कर रहे हैं, मुतासर कर रहे हैं। मैं ये समझता हूँ कि इनकी पॉलिसीज़ जो है जो भी इन्होंने अब तक अडॉप्ट कर रखी थी वो कामयाब नहीं रही।
जी जी।
और जब आपकी पॉलिसियाँ माशी और सियासी पॉलिसियाँ कामयाब न रहें तो फिर आपको अकल का तकाजा ये है, शऊर का तकाजा ये है कि उस उनके ऊपर असर नो गौर किया जाना चाहिए। इनको बहुत ज़ोम है कि हम एक सुपर ताकत हैं, हमारी बहुत बड़ी मईशत है, हमारा GDP बहुत ज़्यादा है और हम इस छोटे मोटे क्राइसिस के को जो है संभाल लेंगे। लेकिन मैं समझता हूँ कि पिछले एक दहाई से ये जिस मुसीबत का शिकार हैं माशी तौर पर, सियासी तौर पर, और जो जहाँ भी ये गए, जिस बोरान में भी इन्होंने हाथ डाला है, उसमें इनको नाकामी हुई है।
बहुत शुक्रिया आपका।
इसका जिसे कहते हैं मॉरल ऑफ द स्टोरी ये है कि अमेरिका को अपनी सारी पॉलिसी को असर है नो इसका जायज़ा लेना चाहिए। कॉन्फ्रंटेशन और तसादम की पॉलिसी को छोड़कर मुज़ाकरात की पॉलिसी अपनानी चाहिए और जिन ममालिक के साथ खामखा एक तसादम और माजाराई इन्होंने शुरू किया है उसको ख़त्म करना चाहिए, दुनिया में अमन की तरफ आना चाहिए। और वो मसाइल ख़ास तौर पर जिसमें फ़लस्तीन का मसला भी शामिल है और दूसरे मसाइल शामिल हैं जिनकी वजह से इतनी बड़ी कशीदगी है, उस कशीदगी के खात्मे की तरफ इनको बढ़ना चाहिए और अपनी पूरी
पॉलिसी का मैं फिर हाजिर हूं आपकी खिदमत में।
इनको बहुत ज़रूरी है, इसमें रिपब्लिकन भी और डेमोक्रेट दोनों को मिलकर इस पर गौर करना चाहिए। अगर इन्होंने यही पॉलिसियाँ जारी रखी तो इनकी मईशत मजीद ख़राब होगी
जी,
उसमें मजीद जो है अबतरी पैदा होगी और आलमी सतह पर बहरान पैदा होंगे और ये दूसरे ममालिक के लिए भी बहुत बड़े बड़े मसाइल जो हैं वो खड़े करेंगे।
जी
जी
मैं फिर हाजिर हूँगा। अंद्राबी साहब आप टेलीफोन लाइन पर मौजूद हैं।
जी
अंद्राबी साहब, ये जो सूरत हाल है मौजूदा और गुज़िश्ता दो साल से जो वॉल स्ट्रीट मुखालिफ जो तहरीक अमेरिका में शुरू हुई थी और फिर उसने पूरे यूरोप को रहता मशरक़ी एशिया के भी बाज़ मुल्कों को अपनी लपेट में ले लिया था, तो ये सूरत हाल ने क्या अब ये साबित नहीं कर दिया है कि सरमाया दाराना निज़ाम नाकारा गलत और इंसानियत को उसके मुतालबात को उसकी ज़रूरतों को पूरा करने में नाकाम रहा है?
जी बिल्कुल, ये आपकी बात सही है और इस ताल्लुक से ये अब ये बात तस्लीम की जा रही है कि ये निज़ाम कैपिटलिज्म, इसमें जो हम देख रहे हैं कि जो शुरू हुई पिछले कई सालों से और अब भी जारी है, तो उसमें अब इस बात पे लोग एग्री कर रहे हैं कि इसमें किसी इस्लाह की गुंजाइश नहीं है और ये रेमेडी नहीं होगा, बल्कि ये कैपिटलिज्म का बुनियादी क्राइसिस है और ये इस निज़ाम को ये निज़ाम ही अब ख़त्म होगा, यानी ये एक सिस्टमिक क्राइसिस है, निज़ाम की क्राइसिस है। ये क्राइसिस ये है कि आप देखिए ना, कैपिटलिज्म का जो उसूल है जिस पर ये आगे चला है वो ये है कि एक परपेचुअल ग्रोथ हो, ग्रोथ ऐसी हो जिसकी कोई इंतहा ना हो, लेकिन ग्रोथ जिन बुनियादों पर आप करें, जो वसाइल अवेलेबल है इंसान को इस दुनिया में वो बहरहाल महदूद है, तो महदूद वसाइल पर आप लामहदूद ग्रोथ को कोई असूल नहीं बना सकते अपनी अपने सिस्टम का, तो ये सिस्टम अब कोलैप्स कर रहा है और इसकी बिल्कुल यानी ये मैं नहीं कह रहा हूँ, ये एक यहाँ के इल्म दानिश का जो हल्का है उसमें ये बात अब एग्री हो रही है और ये सिर्फ माशी हद तक महदूद नहीं है बल्कि इसकी हमें जहती है, ये अखलाकी सियासी हर सतह पर मुहित है और हर सतह पर हमें क्राइसिस दिखाई दे रही है और उसका इससे निकलने का और इसको रेमेडी करने का कोई इम्कान नहीं है, ये सारा निज़ाम ही अल्टीमेटली अब कोलैप्स की तरफ जा रहा है।
जी सौरभ कुमार शाही साहब, बहुत से मुबसिन का ये कहना है कि अमेरिका में जो नई सूरत हाल पैदा हुई है इससे ऐन मुमकिन है कि यूरो जोन बिखर जाए और यूरो जो करेंसी है वो एकदम डाउन हो जाए और यूरोप में बाज़ ममालिक जो पहले ही से ये कह रहे थे कि हमें यूरोप से निकल जाना चाहिए, यूरो जोन से निकल जाना चाहिए और मुश्तरका जो करेंसी है उसके उसूल से निकल जाना चाहिए, तो क्या आप समझते हैं कि मग़रिबी मुल्कों में यूरोपीय मुल्कों में ये बहस छिड़ सकती है अमरीका की सूरत हाल से कि अब हमें जो है वो अपनी करेंसी अलग अलग कर लेनी चाहिए?
देखिए बहुत इंटरेस्टिंग है ये, जिस ज़माने में इन्होंने एक जब एक ये बहस चल रही थी कि क्या हम यूरो को अडॉप्ट कर सकते हैं सारे कंट्रीज़ में यूरोप के, तो कुछ ऐसे ममालिक जो थे जिनकी इकॉनमी उस ज़माने में सेंट्रल और वेस्टर्न यूरोप के कंट्रीज से जो कमज़ोर थी, जैसे चेक रिपब्लिक, जैसे स्लोवाकिया, पोलैंड, इस तरह के जो ममालिक थे, उन्होंने कहा कि हम अभी आपका करेंसी एक्सेप्ट नहीं करेंगे, हम एक टाइम फ्रेम चाहते हैं, 10 साल 15 साल 20 साल, कोई फिक्स टाइम फ्रेम नहीं, उन्होंने कहा कि एक वक्त लेके हम पहले देखेंगे और फिर धीरे धीरे इनका इम्प्लीमेंटेशन करेंगे। तो ये उस जमाने में बात हुई जिस जमाने में यूरो जोन में क्राइसिस नहीं आई थी और यूरो जोन जो है बहुत एक बहुत बड़ा कह लें कि इकोनॉमिक ग्रुप बन के उभर रहा था। जब यूरो जोन में क्राइसिस आई तो फिर ये पाया गया कि ऐसे ममालिक जो कमजोर थे इकोनॉमिकली लेकिन उन्होंने यूरो को अडॉप्ट किया था, उनको सबसे ज्यादा नुकसान हुआ, जैसे ग्रीस, जैसे इटली, जैसे स्पेन, जैसे आयरलैंड, यानी सॉरी आइसलैंड, तो ये जो ममालिक थे जिनकी इकोनॉमी छोटी थी और इन्होंने बहुत हड़बड़ी में अडॉप्ट कर लिया था यूरो को, इनको सबसे ज्यादा नुकसान झेलना पड़ा। वहीं अगर आप कंपेयर
जी मैं कोशिश करूंगा कि दोबारा उनकी खिदमत में पहुंचूं सौरभ कुमार साहब की। जावेद सिद्दीक साहब, आप क्या ये नहीं समझते कि वो वक्त आ गया कि मगरिब अपनी पॉलिसी पर यानी माशी पॉलिसी पर असरनो नज़रसानी करे, जायज़ा ले कि उसे हद से ज़्यादा अमरीकी जो मीशत है, जो अमरीकी माशी पॉलिसी, उससे वाबस्ता नहीं रखना चाहिए?
देखिए मैं समझता हूँ कि जो क्राइसिस है वो बहुत ही गहरे और हमा जाती है। एक तो अमेरिका का ख़ुद माशी बहरान है, उसके अलावा आपने अभी यूरो जोन की बात की, बहुत से मालिक यूरो जोन से अलग होना चाहते हैं और उन्होंने भी बहुत ही, आपने यूनान में देखा क्या हुआ, आयरलैंड में देखा क्या हुआ, स्पेन में क्या सूरत हाल है, इटली की भी आपको सूरत हाल आपके पेश नज़र है। मैं समझता हूँ कि ये क्राइसिस जो है ये एक फिलोसॉफिकल क्राइसिस है कि क्या कैपिटलिज्म जो है वो अपनी मौजूदा शक्ल सूरत में बरकरार रह सकता है कि नहीं। हमने इससे पहले कम्युनिज्म का जो क्राइसिस था और कम्युनिज्म का जो फाल था वो भी हमने देखा, आपने भी देखा, मैंने भी देखा, और वो सोचा नहीं जा सकता था कि कम्युनिज्म को इस तरह का जवाल आएगा। लेकिन यही बात जो है आप कैपिटलिज्म के बारे में कही जाती है और कहा जाता है कि कैपिटलिज्म का डिमाइस या उसकी मौत जो है वो वाकया हो चुकी है और अब ये एक पोस्ट कैपिटलिज्म का दौर जो है वो शुरू होने वाला है। वो किस तरह का दौर होगा? और एक बहुत बड़ा तबका है जो ये समझता है कि जो इस्लामी निज़ाम है, मईशत का दिया हुआ तसव्वुर, वो ज़्यादा मसावात उसमें ज़्यादा है, उसमें ज़्यादा इंसाफ है, उसमें सोशल और इकोनॉमिक जस्टिस ज़्यादा है। तो बहुत से लोग जो हैं वो ये भी कह रहे हैं, लेकिन जो क्राइसिस है उसको ये अगर इससे आंखें बंद कर लें तो और बात है। द क्राइसिस इज़ देयर, ये बुरान वहाँ पे मौजूद है और ये शटडाउन का जो इशू है ये तो एक मामूली उसका एक सिम्टम है, लेकिन मैं समझता हूँ कि अंदर जो बुरान है, जो ख़ुद जो जो इस सिस्टम का कैपिटलिस्ट सिस्टम जो मईशत का निज़ाम है वो आहिस्ता आहिस्ता कोलैप्स कर रहा है और उसके ऊपर जिनकी नज़र है, जिन लोगों की, वो ये समझ रहे कि ये निज़ाम जो है अब ज़्यादा देर नहीं चल सकता और जिन लोगों ने अपनी मईशतें जो हैं और अपनी इकॉनमीज़ जो हैं अमेरिका या यूरोप के मॉडल्स के ऊपर उन्होंने इनको रखा हुआ है, वो मईशतें शायद बहुत जल्द जो है वो अपने अंजाम को पहुंच जाएंगी। इसलिए ये एक फिलोसॉफिकल क्वेश्चन है और इस पर गौर करने की ज़रूरत है कि क्या ये निज़ाम जो कि एक अमेरिका जैसी सुपर ताकत जो है उसमें क्राइसिस का शिकार है, यूरोप जो कि बहुत ज़्यादा टेक्नोलॉजिकली और इंडस्ट्रियली एडवांस्ड खिता है वहाँ पर ये मसाइल का शिकार है, तो गरीब मुल्कों की सूरत हाल तो बिल्कुल ही मुख्तलिफ है। गरीब मुल्क तो सिर्फ जो है वो मंडियाँ हैं और कंज्यूमर्स हैं। तो मैं ये समझता हूँ कि अब वक्त आ गया है कि इस पर गौर किया जाए और ये जो लोग जो इस कैपिटलिज़म का निज़ाम जो है उसको सहारे दे के खड़ा करने की कोशिश कर रहे हैं उनको चाहिए कि वो एतराफ़ कर लें कि ये इसमें ह्यूमन फेस नहीं है, इसमें इतनी इंसानी मसावात और इंसानों के लिए इतनी ज़्यादा इंसेंटिव्स नहीं है जितना कि ये कहते रहे। जब ये कैपिटलिज्म वैसे कम्युनिज्म बहस चलती थी तो ये इसको एक बड़ा ह्यूमनिस्टिक निज़ाम कहते थे और ये कहते थे कि ये बिल्कुल इंसानी फितरत के करीब एक निज़ाम है, लेकिन अब इसकी जो अंदर की जो बदसूरतियाँ हैं वो खुल के सामने आ रही हैं, इसलिए ये निज़ाम जो है इसके ख़िलाफ़ ख़ुद मगरब में अमेरिका में आवाज़ें उठ रही हैं और इस पर गौर करने की ज़रूरत है कि क्या हमें जो दूसरे ममालिक हैं उनको अंधाधुंध इस मईशत को और इस माशी निज़ाम को फॉलो करना चाहिए या नहीं, या अपने लिए एक नया निज़ाम जो है वज़ा करना चाहिए जिसकी बुनियाद मसावात हो और इंसानी अकदार हो और उसकी बुनियाद एक इंसाफ हो। एक्सप्लाइटेशन और सिर्फ पैसा कमाना और पैसा किसी बग़ैर किसी लिहाज के, बग़ैर किसी अच्छी कदर के कमाना, यही सिर्फ मतमा नज़र या मकसद नहीं होना चाहिए।
बहुत शुक्रिया आपका। अंदराबी साहब, हमारे पास एक से डेढ़ दो मिनट का वक्त बचा है, मैं आपसे यहाँ पर यह पूछना चाहूँगा डेढ़ मिनट के अंदर कि ये जो सूरत हाल है अमेरिका की रिपब्लिकन और डेमोक्रेट्स के दरमियान और जो शटडाउन है कितने दिनों तक जारी रह सकता है?
इसके बारे में तो कोई हतमी चीज नहीं कही जा सकती, लेकिन ये जारी नहीं रह सकता है, यानी इसमें स्टेक्स बहुत ज्यादा है। तो अभी तो काफी पंजा आजमाई हो रही है, लेकिन मैं समझता हूँ कि इसमें ये ज्यादा तूल नहीं पकड़ सकता, इससे कि इस पर वहाँ भी लोग ओवरऑल जो है लोग कंसर्न है और इसको रहने नहीं दिया जाएगा। तो लेकिन सवाल ये कि ये अगर नहीं रहता है और नहीं रहेगा तो सवाल यह है कि फिर ओबामा के हेल्थ केयर का और उसके जो उसके ताल्लुक से जो मेजर्स वगैरह थे उसका क्या होगा वो देखा है, लेकिन कुछ ना कुछ कंप्रोमाइज पे इनको आना है, इस तरह मामला नहीं चलेगा, ये बिल्कुल साफ सी बात है।
बहुत बहुत शुक्रिया आपका नाज़रीन, आपने हमारे मौजूद मेहमानों की गुफ्तगू मुलाहिज़ा फरमाई। यहाँ पर हमें बानी इनकलाब इस्लामी हज़रत इमाम खुमैनी रिज़वानुल्लाह ताला अलैह का वो तारीख़ी और शानदार जुमला याद आ रहा है जब आपने फरमाया था कि कम्युनिज़म को तारीख़ी म्यूज़ियम में ढूंढना पड़ेगा और सरमायादाराना निज़ाम भी वो दिन दूर नहीं जब बिखर जाएगा। तो ज़ाहिर है कि कम्युनिज़म आज म्यूज़ियम में ही तलाश किया जा रहा है और सरमायादाराना निज़ाम जिसके बारे में ईरान की आला क़यादत फरमाया करती थी आज उसका यह हशर है। और आज मगरिब में लोग इस बात और इस नतीजे पर पहुंच चुके हैं कि कैपिटलिज्म या सरमायादाराना निज़ाम गलत है, इंसानी ज़रूरतों और तकाज़ों को पूरा नहीं कर सकता और ये सिस्टम और ये निज़ाम अब इससे ज़्यादा नहीं चल सकता। इसलिए अमेरिका जिसने इस निज़ाम पर भरोसा करते हुए अपना दबदबा दुनिया पर बैठाने की कोशिश की थी और दुनिया के दीगर मुल्कों और ख़ासतौर पर इस्लामी मुल्कों पर जंगें उसने मुसल्लत की थी, उसको जैसा कि हमारे मेहमानों ने कहा कि अपनी पॉलिसियों पर असर नौ जायज़ा लेना होगा। अगले प्रोग्राम तक के लिए मुझे अली अब्बास रिज़वी और दीगर साथियों को इजाज़त दीजिए, खुदा हाफिज़।